फिर आप देखिए, अभी तो हमने पहाड़ देखे ना, अब अगली चीज पे भी चलते हैं, और वो क्या है? सी साइड, समंदरों के अंदर क्या क्या तूफान बरप है। फरमाया आयत नंबर 14, वहुवा अल्लज़ी सख्खर अल बहर लिताकुलू मिन्हु लहमन तरिया, और वही है जिसने समंदर को तुम्हारी जरूरियात पूरी करने में लगा दिया ताकि तुम खाओ इससे ताज़ा गोश्त, फ्रेश मीट खाओ, सी फूड खाओ। वतस्तख्रिजु मिन्हु हिलया, और तुम निकालो इसमें से गहने, हिलिया के गहने, पल्स, तलबसूनहा कि तुम इसको पहनाते हो, जो तुम पहनते हो। वतरल फुल्क मवाखिर फीही, और तुम देखते हो कश्तियों को कि पानी को चीरती भी चलती हैं इस समंदर में। वली तबतगू मिन फ़ज़लिही वलअल्लकुम तशकुरून, और ताकि तुम इसका फजल तलाश करो और ताकि तुम शुक्र करो। यहां से आप जरा समंदरों के अंदर से जो फायदे निकलते हैं उनको जमा करके देखिए। तो सबसे पहली चीज के सखर अल बहरा, पहली गौर की चीज के क्या हम इस समंदर पर चलते हैं। आप देखिए कि जहां एक सुई रखें और वो पानी में डूब जाए, वहां इतने बड़े बड़े जहाज हमारे चलते फिरते हैं। कश्ती में तो बैठे ही होंगे ना। क्या ये अकल में आने वाली बात है कि इंसान इतना उसका वजन है? आप एक कच्चे गद्दे पे या कुर्सी पे बैठे, हो सकता है वो आपके बोझ से दब जाए, टेढ़ी हो जाए या दब जाए, बम पड़ जाए, लेकिन पानी के ऊपर आप चलते फिरते हैं और पानी को कुछ नहीं होता। इमेजिन कीजिए ना, पानी है, उसको दबाएंगे तो दबेगा ना, लेकिन इतनी बड़ी कश्ती, फिर उसके ऊपर पानी है, फिर उस पर 40, 50, 60 और बड़े बड़े जो जहाज है उनमें तो कई सैकड़ों, 200, 300 लोग होते हैं। अल्लाह कहते हैं कभी देखा सखर अल बहरा, इस पानी की नरमी को फील करो कि ये इतनों को बर्दाश्त कर रहा है, ये हुक्म है इधर। और आप कहते हैं ये सुल अर्शमीदस है पूरा, जो जितनी बड़ी कश्ती होगी, जितना बड़ा जहाज होगा ना, उतना सिक्योर होगा। छोटी कश्तियां डूब जाती हैं। फितरत ने एक ऐसा सेट कर दिया पानी के अंदर, वो इक्विलिब्रियम क्या होता है कि जो ही वजन एक तरफ आता है तो दूसरी तरफ से चीजें जाके उसको बैलेंस करते हैं। तो पानी की नरमी लेके आओ अपने अंदर, पहली चीज तो अमल की इसमें ये, सख्त चीजें टूट जाती हैं, नरम चीजें फ्लेक्सिबल मजबूत होती हैं। आप प्लास्टिक लें, सख्त प्लास्टिक होगा घर में आते ही टूट जाएगा। हैंगर लें प्लास्टिक का, सख्त सा डालेंगे एकदम कड़क होकर टूट जाएगा। और सॉफ्ट प्लास्टिक लेके आएंगे वो झुक तो जाएगा, टूटेगा नहीं। इंसानों में वही लोग जीतते हैं जिनके अंदर अल्लाह ने नरमी दी। हदीस में आता है अल्लाह के नबी ने अपनी वाइफ से कहा कि आयशा जिसको नरमी दी गई उसको खैर कुल दे दी गई। जिसके मिजाज में नरमी है ना, ये अल्लाह का तोहफा है। वजह क्या कि वो पानी की तरह फ्लेक्सीबल है, इधर से घूम जाएगा, इधर से गिर जाएगा, किसी को गुस्सा आएगा वो इधर चला जाएगा, कोई उसको बुरा बुला कहेगा वो इधर से निकल जाएगा, कोई उसको चिड़चिड़ाएगा वो चिड़ेगा नहीं। यानी जस्ट लाइक मॉडिफाइड ग्लास, बिल्कुल ऐसे रुई के गोले की तरह बन जाओ। किसी की बात मुझे बड़ी अच्छी लगी, उन्होंने कहा कि लड़की को सुई की तरह होना चाहिए। मैंने कहा है सुई की तरह क्यों होना चाहिए? कहती मोटे में से भी गुजर जाए, पतले में से भी गुजर जाए। यानी आप देखिए ना कि फ्लेक्सिबिलिटी है ना, हालात अच्छे होंगे तो भी खुश खुश गुजर जाए, और सख्त हालात है तो गुजर जाए। शिकवे तो नहीं करते रहे, जो शिकवे करते हैं वो जिंदगी में कभी कामयाब नहीं होते। फिर आप देखिए दूसरी चीज, लिताकुलू मिन्हु लहमन तरिया, खाओ इसमें से तुम ताजा गोश्त। क्या खाते हैं हम? सी फूड, मछली खाते हैं। किसको पसंद है मछली? अल्हम्दुलिल्लाह, कोई ऐसा नहीं होगा जिसको पसंद ना हो। आप एक काम करके देखें, जिंदा मछली मंगाएं, जिंदा से मेरा साबित, और उसको खुद अंदर से काटें, जो उसके अंदर की जो रगें और जो उसके अंदर, आप कहते हैं कि ट्रांसपेरेंट किस्म की झिल्लियां होती हैं मछली के पेट के अंदर, एक हल्का सा छुरी का कोना लगे तो रप्चर हो जाए। अल्लाह ने इस मछली के अंदर के सिस्टम को इतना ज्यादा ट्रांसपेरेंट बनाया। क्यों मछली सबको पसंद होती है और क्यों डॉक्टर भी कहते हैं खा लो, लाइट की होती है, क्योंकि अंदर से साफ है, उसके अंदर खून नहीं होता, इसीलिए उसको बगैर जिबा के भी आप खा सकते हैं। फिर आप देखिए कि इजी भी होती है, लाइट वेट होती है। और कभी मछली को पानी में तैरता देखा है आपने? यूं तैरती है, यूं क्यों नहीं तैरती? आप ये भी देखें, यूं मछली नहीं तैरती, यूं तैरती है। क्यों? मैक्सिमम रेजिस्टेंस, वो चप्पू बन जाती है, पानी इधर से भी आ रहा है, इधर से। अब पानी की रेजिस्टेंस है ना, आप देखिए ना पानी यूं है, तो अगर मछली भी यूं लेट जाएगी तो रेजिस्टेंस के रुख पे आ गई, वो तो मुवाफक हो गई। पानी यूं है, मछली यूं है, यूं चलती है। कहते हैं ना कि ना घबरा तुंदिये बादे मुखालिफ से औकाब, ये तो चलती है तुझे ऊंचा उड़ाने के लिए। आप ये क्यों नहीं सोचते कि पानी यूं क्यों तैरता है, पानी यूं क्यों नहीं ऊपर से नीचे आता? हर चीज में सिस्टम है। मेरा तो दिल चाहता है कि अब बस एक क्लास हम साइंस की भी साथ लें, कायनात को गौर कोई फिक्र करें, अकल दंग रह जाती है। फिलहमन तरी फ्रेश मीट निकालो और खा लो, हमेशा से आप देखिए। फिर उसके बाद अगली चीज जो आपके मजाज की, और वो क्या बता सखरी जो मिन हो हिलिया, तुम इसमें से बनाओ सिंगार का सामान निकाल दो। ये जो हिलिया क्या है, ये वही होलीश, किसको कहते हैं, पर्ल्स, मोती बनने की तरफ इशारा है। आपको पता है मोती कैसे बनते हैं? ये जो ऑयस्टर्स होते हैं ना, समझते हैं ऑयस्टर का मिजाज क्या होता है, कि ये पूरा बंद होता है, अल्लाह ताला ने इसको इस तरह से रखा हुआ है। तो इसके अंदर एक कीड़ा होता है, बहुत नाजुक मिजाज, आप में से बहुत सारे लोगों की तरह। अब होता क्या कि एक रेत का जरा, ओनली वन रेत का जर्रा किसी तरीके से उस ऑयस्टर के अंदर चला जाता है। अब जब वो अंदर जाता है ना वो जर्रा, तो वो अंदर जो कीड़ा है ना उसको टच करता है, तो उसको चुभता है, तकलीफ होती है ना, जैसे कटता है कटता है। अब वो जो कीड़ा है ना उस रेत के जर्रे की चुभन से बचने के लिए अपने मुंह से एक लुआब निकालता है, स्लिपरी, जैसे म्यूकस टाइप की एक चीज कहते हैं, और वो लुआब जो है ना वो अपने इर्द गिर्द डालता है, यूं डालता है। वो रेत का कतरा उसको चुभता रहता है, चुभता रहता है, वो लुआब डालता रहता है, लुआब डालता रहता है, डालता रहता है। और उसके बाद वो लुआब जो होता है ना, एक वक्त गुजरता है कुछ खास थपेड़े खा खा के ना, वो मोती की शक्ल में बदल जाता है। वो शेर तो आपने भी सुना होगा ना कि क्या गुजरी है कतरे पे गौहर होने तक। फितरत का असूल है, तकलीफों में से ही मोती निकलते हैं। अगर ये चुभे ना, ये तकलीफें ना हो, आप मोती बनना चाहते हैं और अल्लाह के रास्ते के मोती बनना चाहते हैं, तो आपको ये रेत के जर्रे तो सहने ही पड़ेंगे। नरम मिजाज लोग तो पता चले सारी आर्मी सोई हुई है, दुश्मन आके पता करके चला गया मुल्क, जी हमें नींद बड़ी आई हुई है, रमजान के बाद तो उठना भी मुश्किल लगता है। अल्लाह अकबर, अल्लाह तआला के, और खूबसूरती देखे कितनी। और आप देखिए लफ्ज तलबसून हा का लफ्ज जो है ना, तुम पहनते हो, मुजक्कर की समीर है, हालांकि पर्ल्स कौन पहनते हैं, औरतें पहनती हैं। इस पे वो एक मुफस्सिर हैं, तो उन्होंने एक बात लिखी है, कहते हैं देखो ये आयत बताती है कि मर्दों को अपनी बीवियों को जेवर पहनाने चाहिए। अब ये बात तो आप सब भी नोट करेंगे, मुझे भी पता है कि मर्द पहना, क्योंकि बीवी के पास जेवर होता है तो फायदा मर्द का ही होता है, कभी ना कभी मर्द का ही काम आती है। लेकिन वो कहते हैं कि तुम पहनवाते हो, यानी औरतों को जेवर पहनाओ ताकि वो पहने और तुम्हें ही अच्छी लगेंगी। और वहुअल्लज़ी सख़र अल-बहर लिताकुलु मिन्हु लहमन तरिया, और यहां से फ्रेश मीट की तरफ इशारा है कि बासी नहीं खाओ, फ्रेश खाओ। फिर इसके बाद आप देखिए वतरुल फुल्का मवाखिरा फीही, और तुम देखते हो कश्तियों को, देखते हो, अल्लाह कहते हैं देखो गौर करो। और जहां ये आयतें उतरी थी वहां पानी भी नहीं था, जद्दा में जाते होंगे कभी तो देखते होंगे, मक्का में तो कोई नहीं था, लेकिन अल्लाह ने तब से ये कुरान इस तरह का अपडेटेड कर दिया कि हम सब इसको देखें और पढ़ें। कश्तियां मवाखिरा फीही, ये जो लफ्ज़ है ना मवाखिरा, इसको हाईलाइट करें, माखिरा तो उनकी जमा है। मखरा कहते हैं चौड़ाई में फाड़ना। देखे ना ये कागज है, अगर मैं इसको यूं फाड़ू, ठीक है, तो ये कौन सा हो गया? याद है आपको सूरत यूसुफ में बताया था, कुद्दा, वैन कमीज अकान कुद्दत में दोबोरी कुद्दा, ये कद जो हमारा बढ़ता है, ये भी तो हम ऊपर बढ़ते हैं ना, तो माशाल्लाह जब अब हम चौड़े होके बढ़ने लग जाते हैं जो हमारा वेट, मवाखिरा ये चौड़ाई में फाड़ना। पानी में कश्तियां कैसे चलती हैं? मवाखिरा, अल्लाह ने यहां बता दिया कि ये कश्तियां चलती हैं। वली तब तहु मिन फदलिही, ताकि तुम उसका फजल तलाश करो, वलअल्लकुम तशकुरून, और ताकि तुम शुक्र करो। क्या अल्लाह ताला बताता है कि देखो इस दुनिया में, इस दुनिया को देखो, जिस रब ने आरजी दुनिया इतनी खूबसूरत बना दी, सोचो उसने फिर मुस्तकिल दुनिया कैसी बनाई होगी। यहां ये गौर की बात है, चंद दिन की दुनिया है ना, आपको थोड़े दिन किसी जगह रहना हो तो आप उसको जरूरत के मारे अगर चीजें लेते भी तो साथ ही ये कहते हैं कि फिर छोड़ जानी है, लेकिन फिर भी बना लेते हैं हम चीजें। आप सोचिए ये दुनिया तो आरजी है, जिसकी मच्छर के पर से भी ज्यादा अहमियत नहीं है, तो वो जन्नत कैसी होगी कि जिसके लिए अल्लाह ने खुद फरमाया कि फला तअलमु नफ्सुम मा उफिया लहुम मिन कुर्रति आयुन जज़ाअ बिमा कानू यअमलून। अल्लाह ताला ये चाहता है कि तुम इन सारी चीजों से फायदे लो, ये सब कुछ उसने तुम्हारे लिए रखा और तुम इससे फायदा लो। गोया कि आप कह सकते हैं कि नायतों में समंदरों के तीन बड़े फायदे हमने ले लिए, लहम ताज़ा गोश्त, हिलिया जेवरात, और फजली ही कश्ती से फायदे लेना, कमाना, सब कुछ। کشتی کو بھی ماخر کہتے ہیں, کشتی کو ماخرا کہتے ہیں, کشتی کا پانی کو پھاڑنا کہ آواز پیدا ہو, ایک ہلکی سی آواز ہوتی ہے نا اسی کے اندر ہے. پھر اسی طرح آپ دیکھیے کہ ماخر وہ کشتی جو پانی کو پھاڑے, اور پھر اسی کی جمع مواخر ہے. نیو یارک ٹائمز کی ایک رپورٹ ہے, ویسٹ افریقہ کا ایک شہر تھا ایوری کوسٹ, ساحلی ملک ہے, بجلی کثرت سے افریقہ کا شو کیس کہتے ہیں اس کو, یعنی وہ اتنا خوبصورت ہے. دسمبر 1983 کو اچانک وہ ایسا ملک بن گیا جہاں لوگ موم بتی کی روشنی میں کھانا کھائیں, پن بجلی سے بجلی پیدا ہوتی, بارش کی کمی سے ڈیم خشک ہوئے, صنعتی ترقی 25% رہ گئی, کمپیوٹر فیل ہو گئے, لفٹ میں پھنسنے کے ڈر سے لوگ نہ بیٹھے, ایک بارش ہوئی اور ان کی سب مشینری بیکار ہو گئی. یہ ہے اللہ کا حکم کہ کائنات میں جتنی نعمتیں تم استعمال کرتے ہو نا, اللہ کی صرف ایک کن کی مار ہے اور سب کچھ ختم ہوتا ہے. لہذا ولا لکم تشکرون, نعمتوں پہ شکر کرو. انہی سمندروں میں جا کے اگر فحاشی کا کام کریں اور اپنی سیروں کے نام پہ گندی چیزوں کو دیکھیں اور لیں تو یہ بات درست نہیں. تو اللہ تعالیٰ کہتے ہیں کہ اس دنیا کے تم سحر میں مبتلا ہو, یہ تو کچھ بھی نہیں ہے. آج تم اس کو دیکھ رہے ہو, کل یہ نہیں رہے گا. آخرت کے مقابلے میں دنیا کی زندگی 1% بھی نہیں ہے. اس لیے تم اس آخرت کو پانے کی فکر کرو جس کے لیے اللہ نے یہ سب کچھ رکھا ہے. اب آخری چیز آج کے سبق میں جس پہ غور و فکر ہے, اور وہ کیا ہے؟ پہاڑ. وَأَلْقَى فِي الْأَرْضِ رَوَاسِيَ, اور اس نے زمین میں لنگر ڈال دیے. لنگر کیا ہوتا ہے؟ اینکر. اینکر کیا ہوتا ہے؟ کشتی کو جب روکنا ہوتا ہے نا تو پھر ایک موٹی سی رسی ہے, اس کے آگے بڑا سا کڑا ہوتا ہے, اس کو پھینکتے ہیں کسی ایسی ہک کے اوپر کہ جس کے ساتھ باندھ کے ایک قسم کی کشتی رک جاتی ہے. صرف اس ایک لفظ نے آج سائنس کو سوچنے پہ مائل کر دیا کہ آخر ان پہاڑوں کی کیا پریپوزیشن ہے, یا ان پہاڑوں سے کیا کام ہے. تو آج یہ پتہ چل گیا کہ پہاڑوں کا کام کیا ہے, انتمید بکم, کہ ایسا نہ ہو کہ یہ زمین تمہیں لے کر لڑک جائے. انوانہاروں وسبل لعلکم تہتدون, اور نہریں بنائیں اور راستے بنائے تاکہ تم اپنی منزلوں تک پہنچا کرو. تین چیزیں, تینوں کو دیکھ لیتے ہیں. پہلی چیز آپ دیکھیے, پہاڑ ہے. آپ کو پتا ہے کہ یہ زمین جس کے اوپر میں اور آپ رہتے ہیں, یہ کیا ہے؟ اس زمین کے نیچے پگھلی ہوئی دھاتیں ہیں. آپ امیجن کریں اگر آپ نے کبھی کوئی چیز پگھلائی ہو. کس چیز کی مثال دوں؟ کچھ نہیں ہے تو چلیں, کبھی آپ نے گڑ پگھلایا ہوگا نا, ایک گاڑی سی لئی سی بن جاتی ہے نا. یا اگر کبھی تصویروں میں آپ نے سونے چاندی کو پگھلا دیکھا ہو, یا کبھی اسٹیل مل کی کوئی تصویریں دیکھی ہو جس میں وہ پہلے میلٹ کرتے ہیں اسٹیل کو, پھر اس سے مختلف اوزار بناتے ہیں. یہ جس زمین پہ ہم رہتے ہیں نا, اس زمین کے نیچے کئی فٹ تک صرف پگھلی ہوئی دھاتیں ہیں, اور جس زمین پہ میں اور آپ ہے نا, یہ فیو انچز ایک کرسٹ ہے, یہ ٹھنڈا کیا ہوا اللہ نے. آپ کہہ سکتے ہیں جیسے آپ ایک بڑے سے بول کے اندر کوئی پگھلی ہوئی چیز لائیں اور اس کے اوپر پتلی سی ایک پیپر پلیٹ رکھ دیں. یہ پیپر پلیٹ جو نا, یہ میری اور آپ کی زمین ہے. اب وہ اگر یہ پہاڑ نہ ہوتے تو نمبر ایک, ہر وقت زلزلے آئے رہتے, ہم ایک خیمے کا بھی کیل نہیں لگا سکتے تھے, یہ زمین یوں فٹ بال کی طرح گھومتی رہتی. اللہ تعالیٰ نے یہ پہاڑ جو ہے, یہ رواسیش کیسے بنائے, یہ زمین کے اس کرسٹ کو نیچے جا کے ٹھوک دیا ہوا ہے. ایون آپ کو پتا کہ سمندروں کے اندر بھی پہاڑ ہیں. اگر یہ پہاڑ نہ ہوتے تو زمین ایک لٹو کی طرح ہر وقت گھومتی رہتی, اور ایک لیکوڈ کے اوپر تیرتے ہوئے پتے کی طرح ہماری یہ زمین تیر رہی ہوتی, مسلسل یہ زمین ہچکولے کھاتی, اور اسی طرح سے ہم لوگ ایک دوسرے سے گھومتے. اسی لیے اللہ تعالیٰ نے کہا کہ وَالْقَفِ الْأَرْضِ رَوَاسِيَ أَنْ تَمِيدَ بِكُمْ. یہ جو لفظ ہے نا تمید, یہ مادہ یمیدو سے, اور مادہ یمیدو کہتے ہیں ڈگمگانے کو, جنبش کرنا. آپ سوچیے, اس پتلے سے چھلکے پہ ہم رہ رہے ہیں جس زمین کے پیٹ میں پگھلی بھی دھاتے ہیں. کیا اللہ کا ایک کن ہو تو ہم سب بھی زمین کے اندر نہیں جا سکتے؟ اگر پہاڑ نہ ہوتے تو یہ زمین تیرتی, فلوٹ کرتی جیسے کشتی تیرتی ہے پانی کے اندر, اور ہم یہاں رہتے اور ہم ان چیزوں کا اندازہ نہ لگا سکتے. وَأَنْهَارًا وَسُبُلًا لَعَلَّكُمْ تَهْتَدُونَ, کتنی مکمل دنیا ہے, اور اب آسمان کی چیز وہ علامات اور دوسری علامتیں بھی ہیں. ये सिर्फ इतनी नहीं है रब को पाने की, बल्कि और भी अलामतें हैं। वो क्या है? वबिन नजमी हुम यहतदून, और वो सितारों से भी रहनुमाई लेते हैं। अल्लाह ताला ने इंसानों की मदद के लिए ज़मीन में अलामतें बनाई, रास्तों की पहचान, जगह, ये पहाड़ी इलाके हैं, ये ज़मीनी इलाके हैं। ग्लोब पूरे को देख लीजिए, कैसे अल्लाह ताला ने ये सब कुछ करके हमें दिखा दिया और साथ ही साथ सितारे टांग दिए। सितारों से भी रास्ते पता चलते हैं। अल्लाह सुब्हान तआला कहते हैं, ये सब कुछ मैंने तुम्हारे लिए बनाया करके तुम गौर करो। क्या गौर व फिक्र है! अल्लाह ताला अगली आयत में इसकी दावत देते हैं, अफमई यखलुकु कमन ला यखलुक, तो क्या वो जो ये सब कुछ पैदा करता है वो उस तरह हो सकता है जो पैदा नहीं करते? अफला तज़क्करून, तो क्या तुम नसीहत हासिल नहीं करते? ये था थीम इस सारे सबक का। क्यों मक्का वालों, जो तुमने बुत बनाए हुए हैं, ये हमारे लात मनात उज़ा याउब यगूस फुला फुला, बताओ क्या इन्होंने भी ये सब कुछ बनाया जो अल्लाह ने बनाया हुआ है? सूरत यूनुस आयत 18 में हम पढ़ चुके हैं, वह यकूलून हाउला शफाउना इंदल्लाह, वो कहते हैं ये हमारे अल्लाह के यहाँ सिफारशी हैं। तो अल्लाह ताला कहते हैं, बताओ क्या इनका अल्लाह के साथ कुछ हिस्सा है? बनाया जिसने, चलाएगा भी वही, तो मान जाओ कि वाइंदुनेमतुल्लाहिलातुसुहा, और अगर तुम अल्लाह की नेमतों को गिनो तो इनका इहाता नहीं कर सकते। गिनती तो दूर, उसकी नेमतों से पूरा फायदा नहीं तुम उठा सकते। इन्नल्लाहलगफूरुर्रहीम, बेशक वो बख्शने वाला और मेहरबान है। पीछे भी हमने पढ़ी बात नेमतों की, सूरत इब्राहिम में हमने पढ़ा था कि अल्लाह की नेमतें गिनना चाहो तो गिन नहीं सकते। क्या मैं और आप इन नेमतों को गिन सकते हैं? आप देखिए कि आप कहते हैं मेरे पास क्या है। नेमत वो होती है जब छिनती है तो पता चलता है, यानी बीमारी आती है तो सेहत की कदर पता चलती है। आप सोचें सिर्फ अपने इस जिस्म को, 5 से 6 फुट का जिस्म है, हम इसके जाहरी तकाजे पूरे करते हैं ना। देखिए, 2 रिसेप्टर्स हैं, एक मुंह और एक सांस की नाली, ये 2 अल्लाह ने हमारे हाथ में रखे ना। मुंह के जरिए से फीड करते हैं, ठीक है, खाते पीते, ये जितनी ग्रोसरी खरीदते हैं हम, ये किस चीज की खरीदते हैं? मुंह के रास्ते जाने वाली चीजें। आप इमेजिन करें जरा, आपने आपसे पूछे, अगर मुझे अपने जिस्म के अंदर के निज़ाम को भी रोज़ खुद फीड करना पड़ता, रोज़ जाते खून खरीद के लाते, फिर खून की बोतलें लगाते, प्लेटलेट्स लेते, रेड लाते, वाइट लाते, खून की प्रपोजिशन सही करते, ब्लड के जाके सारा दिन अंदर की मशीनें ही सेट करते रहते, तो क्या हम बाहर के काम कर सकते थे? वाइन तो नेमत अल्लाह ला तुहसुहा। असल बात यह कि हम अल्लाह का शुक्र नहीं करते। हमारे जिस्म के अंदर इतनी मशीनें हैं कि अगर इनको बाहर दुनिया में आर्टिफिशियली ऑपरेट करना पड़े तो कई एकड़ जगह चाहिए। कहते हैं ये ब्रेन के अंदर जो कुछ हो रहा है, इस सारे सिलसिले को अगर बाहर ओपन एयर में कर दिया जाए तो कई एकड़ जगह चाहिए जहां ये सारी मशीनें फिट होंगी। आपने देखे होंगे ना रिफाइनरीज, हमारी रिफाइनरी थी, हम जाके देखा करते थे बचपन में। रिफाइनरी क्या करती है? जो क्रूड ऑयल आता है ना उसको साफ करके कुकिंग ऑयल में बदलते हैं। साफ करना रिफाइनरी, यकीन करें इतना बड़ा प्लांट था कि शायद इससे बड़े बड़े हॉल थे जिसके अंदर मशीनें लगी हुई थी। और जब वो चलती थी मशीनें, जब बॉयलर्स उसके चलते थे तो खौफ आता था कि कहीं फट ना पड़े उसके जोश से। सिर्फ उसने करना कि मशीन में ऑयल जाता है और उसमें से बीज अलग निकल जाता है और उसको साफ करके आगे प्योर फॉर्म में डालता है। तो मैं तब भी सोचा करती थी कभी कि ये तो सिर्फ ऑयल को हम रिफाइन करते हैं, हम ऑयल तो नहीं बनाते। तब इतनी अकल ही नहीं थी कि ऑयल तो कुदरती तौर पे बनता है। सिर्फ एक रिफाइनरी इतनी बड़ी जगह पे, आज भी अगर आप कराची जाए मलीर के इलाके में देखें, दूर से आपको चिमनियाँ दिखेंगी रिफाइनरी के नाम की। फटी थी एक दफ़ा, बहुत धमाके हुए थे, कितना फटी थी चीज़ें, खौफ आता है वहाँ से गुजरते हुए। सिर्फ वो ऑयल को रिफाइन करते हैं, ये जो आपका जलने वाला तेल होता है, और बनाना पड़ता, प्रोसेस करना पड़ता, फिर उसके अंदर चीज़ें डालनी पड़ती, तो इस दुनिया का हाल क्या होता? अब इन सारी चीज़ों के बाद सोचिए, क्या मैं अल्लाह के बगैर एक लम्हा भी जी सकती हूँ? अल्लाह की ज़रूरत है मुझे? क्या मैं अल्लाह की इन नेमतों से बेनियाज रह सकती हूँ? तो फिर शुक्र करना है। अल्लाह कहते हैं गफूर रहीम, और शुक्र नहीं करते कम अज़ कम नाफरमानियाँ तो ना करो, नेमतें देने वाले की बागी तो ना बनो। आज हमारे पास हर चीज़ के लिए वक्त भी है, माल भी है, شوق بھی ہے، جذبے بھی ہیں، سکلز بھی ہیں، نہیں ہے تو اللہ کے دین کے لیے نہیں ہے. ہر چیز کا موٹیویشن ہے، کوئی موٹیویٹ نہیں کرتا، ہم خود اچھلنے کودنے کو تیار نہیں، موٹیویشن تو دین کا موٹیویشن نہیں رہا. اس کو جو کرتے ہیں لوگ، وہ بھی ایک سمجھ لیں کہ ثواب لے لیں، یا بہت بڑی ایک فرض چیز سمجھ کے کرتے ہیں کہ اب کرنا تو ہے. ادروائز آپ دیکھیے کہ ہمارے دل میں وہ چیز نہیں آتی. اسی کا نام شرک ہے. آج کے دور کا شرک ہی یہ ہے. اب آپ سوچتے ہیں کہ اچھا جی، کیا واقعی میرے اندر یہ علامتیں آ گئی ہیں؟ جو بھی ہم نے پڑھا، دیکھیے آج کے سبق میں اللہ تعالیٰ نے یہ بات جو کہی نا کہ تم ان علامتوں سے رب کو پہچانو. کیا آپ کو اللہ تعالیٰ سے کوئی 1% قربت محسوس ہوئی آج کا اتنا سبق پڑھنے سے؟ الحمدللہ. حالانکہ پورے سبق میں کہیں نماز کا ذکر نہیں آیا، روزے کا نہیں، حج کا نہیں آیا، تو کیا پتہ چلا کہ غور و فکر کرنا انسان کو اللہ کے قریب کر دیتا ہے. اور یہ غور و فکر اگر ماں نے کر لیا تو یہ کیسے ہو سکتا ہے کہ بچے کو نہ سکھائیں؟ ہمارے بچے کتنا سیکھتے ہیں. آپ سچ بتائیں کہ آپ کے بچے، یعنی آپ بچے، میں ان کو ہی کہتی ہوں جن کے ہیں، اس لیے جن کے نہیں وہ مائنڈ نہ کیا کریں، اور جن کے ابھی نہیں ہیں وہ اپنے اوپر لے لیں گے، ہم خود ابھی بچے ہیں، ہم سب بھی تو اپنے ماں باپ کے بچے ہیں. کتنا ہم اپنے بچوں کا وقت لگاتے ہیں ان چیزوں پہ کہ بیٹا یہ دیکھو اور وہ دیکھو. یہ جو ہمارے گھروں میں ہر وقت کے جھگڑے اور مسئلے اور چھینا جھپٹی ہیں نا، یہ سب ختم ہو جائیں اگر آپ اپنے بچوں کو نیچر کے قریب کر دیں. اور ان کو تب کریں گے جب آپ خود قریب ہوں گے. گن نہیں سکتے، سر کے بال گن سکتے ہیں اپنے؟ ستارے آسمان کے گن سکتے ہیں؟ جو بچہ ستائے اسے کو بیٹھے اس درخت کے پتے گنو، بٹھا دو اس کو گنو، چلو چاولوں کے دانے گنو، چلو یہ آٹے کے ذرے گنو. ہم باہر بھی جاتے ہیں تو یہ بےہودہ چیزیں ہی دیکھتے ہیں. کیا کہوں میں اس کو، یعنی یہ جو فون کلچر ہے اس نے تو زندگی کا حسن ختم کیا ہوا. سڑک کراس کرتے ہوئے گاڑی کے نیچے آ جائیں گے لیکن ہماری نظریں فون سے نہیں ہٹیں گی. ہر جگہ ٹک ٹیک چٹ چیٹ ہو رہی ہے، نیچر سے کٹ گئے. ہے دل کے لیے موت، مشینوں کی حکومت احساس مروت کو کچل دیتے ہیں آلات. ماں نے بھی بچے کو بزی کیا، بولے تو اس سے کھیل تو میں اپنے سے کھیلوں. ہم نے بہت زیادتی کی اپنے بچوں کے ساتھ، شاید ہمارے ساتھ بھی ہوئی تھی، اس لیے ہم نے زندگی کا لطف نہیں پایا، لطف نہیں پایا. امیجن کریں، ہمیں جینا آیا ہی نہیں آج تک اور ہم دنیا سے جانے والے ہو گئے. میں تو جتنا بھی باہر گھومتی ہوں میں سوچتی ہوں یہ کلاس روم، یہ ہماری روٹین لائف، یہ بہت سیکیور ہے. ہمیں ایسے لگتا ہے ساری دنیا ہی بہت مزے میں ہے، لیکن جو ہی آپ ذرا سا باہر نکلتے ہیں، اللہ کی بنا جو لوگ اس وقت بیچارے بیکار کی کاٹ رہے ہیں، خوش تو کوئی نہیں ہے. زندگی میں سب کچھ پانے کے باوجود ابھی ان کے پاس نعمتوں پہ غور و فکر تک نہیں ہے. چند چیزیں اپنے اندر نوٹ کریں، اگر ہیں تو الحمدللہ، کیونکہ جو جنت کے راستوں پہ چلتے ہیں نا اس کی کچھ علامتیں ہوتی ہیں. سب سے پہلی، دل میں نیکیوں کی رغبت. اب آپ نے خود چیک لسٹ بنانی ہے، کیا میرے دل میں نیکیوں کی رغبت ہے؟ رغبت کیا ہوتا ہے؟ جو خوشی سے کریں، کوئی مجبوری نہیں کہ کسی کے مارے باندھے کرنا. خود سے پوچھیں ذرا، ان چھٹیوں میں کتنی دفعہ میں نے قرآن کھولا؟ اپنے کتنے میک اپ ٹیسٹ دینے کی تیاری کی؟ کتنی چھٹی ہوئی اسائنمنٹس کی؟ آج منڈے کو ملے، منڈے سے منڈے 8 دن، آج 9ویں دن اس قرآن کو میں نے ہاتھ لگایا، یا ان 9 دنوں میں میرا دل بار بار اٹکتا رہا؟ یہ باپ اپنی علامتیں خود پہچانے. جس نے ان 9 دنوں میں، عید ہے یا شب رات ہے، نو پرابلم، 24 گھنٹے کچھ بھی نہیں ہوتا. اگر آپ نے ان 8 دنوں میں ایک بار بھی روز قرآن نہیں اٹھایا تو خطرے کی بات ہے. ہر ایک خود سے پوچھے. اور جس نے 8 دنوں میں ایک ہی بار نہیں اٹھایا تو وہ تو پھر ہلاک ہونے والا ہے، وہ تو پھر اپنی فکر کرے. کتنی دفعہ غور آئے دل میں نیکیوں کی رغبت. رمضان تو بندے کو پگھلا کے چڑھ دیتا ہے. پھر دوسری ایک علامت ہوتی ہے جنت میں جانے والوں کی، اور وہ کہہ کہ ان کے دل نرم ہوتے ہیں، سافٹ ہارٹیڈ ہوتے ہیں، کٹھور نہیں ہوتے. پھر تیسری علامت ہوتی ہے کہ کسی کی برائی دل میں ٹھہرتی نہیں ہے. آتی تو ہے، یہ تو ہوگا، انسان ستائیں گے، دکھ دیں گے ہمیں، سارے اچھے نہیں ہو سکتے، اس لیے دل میں آئے گا خیال، ٹھہرے گا نہیں انشاءاللہ. دوسرے لمحے نکال دیں. چوتھی علامت ہوتی ہے زبان کی حفاظت. دل میں دکھ تڑپ رہا ہونا پھر بھی بولتے ہیں تو سوچ کے بولتے ہیں کہ کہیں میرا بولنا زیادتی نہ ہو جائے. پھر اس کے بعد اللہ اور اس کے رسول سے شدید محبت کی علامت، پھر صلہ رحمی، رشتہ داروں سے ان کو بڑی محبت ہوتی ہے، اور پھر اگلی بات صحابہ کی زندگیاں ان علامتوں سے بھری ہوتی ہیں کہ کب قربانیاں دینا آسان ہو جاتا ہے. یہ سب کچھ اگر آپ کو اپنے اندر ملتا ہے تو مبارک کے لائق ہے، اور نہیں ہے تو کوئی بات نہیں، فکر کرتے ہیں انشاءاللہ اللہ تعالیٰ آسانیاں کرے گا، اور جب حالات صحیح ہوں گے تو پھر کچھ نہ کچھ ہم بھی کر لیں گے. اللہ تعالیٰ کہتے ہیں تم جو کرتے ہو کرو، لیکن میں تمہیں اپنی قدرت بتا دوں. آخری آیتیں ہیں آیت 19 سے 21، واللہ یعلم ما تسرون وما تعلنون، اور اللہ خوب جانتا ہے جو کچھ تم چھپاتے ہو اور جو تم ظاہر کرتے ہو. 3 سیکنڈ تک سوچیں اس آیت کو پڑھ کے کیا لگا، کیا کچھ ایسی چیزیں چھپاتی ہوں کہ جس کے بارے میں خوف آ گیا سن کے، اور کیا کچھ ایسی چیزیں ہیں جو چھپا کے نیکیاں کرتی ہیں اور خوشی ہوگی کہ چلو اللہ کو اس کا بھی پتہ ہے. تو وہ رب تو اندر باہر کو جانتا ہے. ٹرانسپیرنسی. والذین یدعون من دون اللہ لا یخلقون شیئا وهم یخلقون. اب ہتھوڑے مارے جا رہے ہیں ان کے شعور پہ کہ اتنی قدرتوں والے رب کو چھوڑ کر، اور جن کو یہ پکارتے ہیں اللہ کے سوا وہ کچھ پیدا نہیں کرتے، بلکہ وہ ہم یخلقون، وہ تو خود پیدا کیے جاتے ہیں. ہے نا سمجھ کی بات، پہلے خود خدا کو بناؤ پھر اسے مانگو. اموات غیر احیاء، مردے ہیں زندہ نہیں. وما یشعرون، اور ان کو تو اس بات کا بھی شعور نہیں. کیان یبعثون، کہ وہ کب اٹھائے جائیں گے. یعنی جن اولیاء اللہ کے نام پر انہوں نے بت بنائے ہوئے ہیں وہ تو اب اس دنیا میں بھی نہیں، وہ تو فوت ہو چکے. ان کو تو کچھ معلوم ہی نہیں کہ قیامت کب آئے گی، کب اٹھائے جائیں گے، تو کیا ان کو پکارتے ہیں؟ دیکھیں یہ ایک اصول سمجھ لیجئے، بڑی اہم بات ہے. ہم کسی کو مدد کے لیے پکارتے ہیں، 3 شرطیں ہوتی ہیں کسی سے مدد لینے کی. مثال ہے کہ میں یہاں بیٹھی ہوں، میں آپ سے کہتی ہوں مجھے پانی دیں، یہ ایک مدد ہے نا. تو 3 شرطیں. نمبر 1، کہ جس سے میں پانی مانگوں وہ زندہ ہو. دوسری بات، موجود ہو. جو یہاں ہے ہی نہیں میں ان سے پانی مانگ سکتی ہوں، ٹھیک ہے. اور تیسری چیز ہے کہ وہ عالم شہادہ میں ہو. کیسے؟ اب ان تینوں کو سمجھ لیجئے. بس آپ دیکھیے کہ کوئی شخص فوت ہو چکا ہے اور آپ اس کی قبر پہ جا کے کہیں مجھے پانی کا گلاس دے دو، مجھے پانی کا گلاس دے دو، دے سکتا ہے؟ وہ بہت ہو چکے. ہاں جب وہ زندہ تھا تو ہو سکتا ہے وہ خود ہی آپ کے پاس پانی رکھ دیتا تھا. پھر دوسری بات ہے، زندہ تو ہے لیکن اب ادھر موجود نہیں ہے. امریکہ میں آپ کی ماں بیٹھی ہیں اور آپ ان کو کہتے ہیں کہ امی مجھے کھانا دے دیں، تو وہ دے سکتی ہیں؟ وہ کوئی ٹی سی ایس پہ بھیجیں، کچھ کریں، لیکن وہ یہاں سے کھانا نہیں نکال کے دے سکتی. تیسری ایک صورت اور بھی ہے، زندہ بھی ہو، موجود بھی ہو، پھر عالم شہادہ میں ہو. مثلا دیکھیں کہ ہمارا ایمان ہے کہ ہمارے لیفٹ اور رائٹ پہ کرامن کاتبین ہے نا، تو کہ میں کہہ سکتی ہوں اپنے کرامن کاتبین سے ذرا کینٹین سے پانی لا دو؟ نہیں کہہ سکتی. کیوں؟ کہ میں ان کو نہیں دیکھ سکتی. عالم الغیب میں، جو کائنات میں غیب میں چھپی ہوئی کائنات، صرف ایک ہستی ہے جس سے آپ مدد مانگ سکتے ہیں، اور وہ اللہ لا الہ الا اللہ الحی ہے، القیوم ہے، اور وہ موجود بھی ہے. اس کو آپ کہہ سکتے ہیں، وہ آپ کو دے گا. تو جس سے مانگیں گے وہ آپ کا معبود بن جائے گا. اگلی آیتوں میں اللہ تعالیٰ کی اور نشانیوں کا بھی ذکر ہے، لیکن سارے سبق کا خلاصہ یہ ہے کہ اتنی قدرتوں والے رنگ کو چھوڑ کر دوسروں کے پاس جاتے ہو. کتنے ہی لوگ ہیں نہ سمجھ. دیکھیے ایک دکان ہے، وہاں سے ملتا ہی کچھ نہیں، پرانی چیزیں، خراب چیزیں، ہے ہی کچھ نہیں، تو وہاں کھڑے ہوئے دروازہ کھٹکھٹا رہے ہیں، اسٹور کب کھلے گا، مجھے چیزیں خریدنی ہے. اور ایک اسٹور ہے جہاں اے ٹو زی ہر چیز ملتی ہے، اس کو چھوڑتے ہو. تو سمجھدار کون ہے؟ جو ساری قدرتوں والے رب کے پاس جائے اور اس سے مانگے، پھر انشاءاللہ آپ دیکھیں گے کہ ایسی چیزوں کو ملے گا. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں عمل کی توفیق عطا فرمائے. سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک.
بسم اللہ الرحمن الرحیم. اتا امر اللہ فلا تستعجلوه سبحانه وتعالى عما يشركون ينزل الملائكة بالروح من أمره على من يشاء من عباده أن أنذروا أنه لا إله إلا أنا فاتقون خلق السماوات والأرض بالحق تعالى عما يشركون خلق الإنسان من نطفة فإذا هو خصيم مبين والأنعام خلقها لكم فيها دفء ومنافع ومنها تأكلون ولكم فيها جمال حين تريحون وحين تسرحون وتحمل أثقالكم إلى بلد لم تكونوا بالغيه إلا بشق الأنفس إن ربكم لرؤوف رحيم والخيل والبغال والحمير لتركبوها وزينة ويخلق ما لا تعلمون وعلى الله قصد السبيل ومنها جائر ولو شاء لهداكم أجمعين هو الذي أنزل من السماء ماء لكم منه شراب ومنه شجر فيه تسيمون ينبت لكم به الزرع والزيتون والنخيل والأعناب ومن كل الثمرات إن في ذلك لآية لقوم يتفكرون وسخر لكم الليل والنهار والشمس والقمر والنجوم مسخرات بأمره إن في ذلك لآيات لقوم يعقلون وما ذرأ لكم في الأرض مختلفا ألوانه إن في ذلك لآية لقوم يذكرون وهو الذي سخر البحر لتأكلوا منه لحما طريا وتستخرجوا منه حلية تلبسونها وترى الفلك مواخر فيه ولتبتغوا من فضله ولعلكم تشكرون وألقى في الأرض رواسي أن تميد بكم وأنهارا وسبلا لعلكم تهتدون وعلامات وبالنجم هم يهتدون أفمن يخلق كمن لا يخلق أفلا تذكرون وإن تعدوا نعمة الله لا تحصوها إن الله لغفور رحيم والله يعلم ما تسرون وما تعلنون والذين يدعون من دون الله لا يخلقون شيئا وهم يخلقون أموات غير أحياء وما يشعرون أيان يبعثون